نحمده ونصلي ونسلم على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم آج کی ہماری اس روحانی تربیتی نشست کا عنوان ہے خانقاہی نظام. آج مخالفین یہ اعتراض کرتے ہیں کہ یہ درگاہیں، آستانیں، خانقاہیں یہ سب بدعت ہیں اور یہاں پر شرک ہو رہا اور ان کا اور جو کچھ یہاں پر ہو رہا ہے ان کی تعلیمات کا قرآن و سنت سے کوئی تعلق نہیں، یہ اعتراض کرتے ہیں. تو ہم کیونکہ اہل طریقت ہیں، بزرگان دین کے دامن سے وابستہ ہیں، ان آستانوں اور خانقاہوں پر، درگاہوں پر حاضری دیتے ہیں، تو ہمیں چاہیے کہ ہم ان تمام باتوں کو سمجھیں اور جو اعتراضات ہو رہے ہیں ان کا جواب دیں. صرف اس لیے نہیں کہ ہمارے باپ دادا جو تھے ان بزرگان دین کو مانتے تھے تو ہم بھی مان رہے ہیں، بلکہ خود بھی معلومات حاصل کرنے کی کوشش کریں کہ جو کچھ ہم کر رہے ہیں قرآن و سنت کی روشنی میں اس کا کیا ثبوت ہے. اگر کوئی آپ سے سوال کرے تو آپ اس کو جواب دے سکیں. اسی لیے ہم نے اس عنوان کو چنا اور انشاءاللہ تعالی اس کے متعلق جو ضروری چیزیں ہیں وہ بیان کریں گے. وما توفیقی الا باللہ العلی العظیم. پہلی چیز یہ ہے کہ خانقاہی نظام کی ابتدا کہاں سے ہوئی. یہ جو بیعت کا طریقہ ہے کہ ایک آدمی کسی کے ہاتھ پر بیعت ہوتا ہے، گزشتہ گناہوں سے تائب ہوتا ہے، صراط مستقیم پر گامزن ہوتا ہے، ظاہری اور باطنی پاکیزگی اسے حاصل ہوتی ہے، ظاہر اور باطن کی اصلاح ہوتی ہے، یہ تمام چیزیں کیسے شروع ہوئی اور اس کی ابتدا کہاں سے ہوئی. خانقاہی نظام کی ابتدا ہوئی بارگاہ رسالت صلی اللہ علیہ وسلم. کیوں؟ اس لیے کہ ہر چیز کی ابتدا وہیں سے، ہر چیز کی ابتدا وہیں سے، نماز ہو، روزہ ہو، حج ہو، زکوٰۃ ہو، صدقات ہو، خیرات ہو، احکامات اسلام ہو، جتنی چیزیں ہیں ابتدا وہیں سے، وہی اول، وہی آخر، وہی ظاہر، وہی باطن. ذات پاک مصطفیٰ صلی اللہ علیہ وسلم ہر چیز کا مرکز اور منبع. تو اسی لیے ابتدا وہیں سے ہے. اب اعتراض بھی کرتے ہیں کہ اس زمانے میں کسی کو صوفی نہیں کہا جاتا تھا، کسی کو پیر نہیں کہا جاتا، کوئی حضور کے زمانے میں پیر نہیں تھا، کوئی صوفی نہیں تھا، تو ہم کہتے ہیں کوئی مولوی بھی نہیں تھا، کوئی مفتی بھی نہیں تھا، کوئی محدث بھی نہیں تھا. یہ ساری چیزیں ہیں نا، ایک مفتی ہے، محدث ہے، مفسر ہے، مترجم ہے، متکلم ہے، کتنے شعبے ہیں، کیوں نہیں تھا؟ کیا یہ ساری چیزیں اس دور میں نہیں تھیں؟ یہ ساری چیزیں زمانہ رسالت میں موجود تھیں. صحابہ اکرام رضوان اللہ تعالیٰ علیہ مجمعین میں مفتی بھی تھے، فقی بھی تھے، محدث بھی تھے، مفسر بھی تھے، حافظ قرآن بھی تھے، قاری قرآن بھی تھے. حضرت ابی بن کعب رضی اللہ تعالیٰ عنہ نبی کریم علیہ الصلوۃ والسلام کے ایک جلیل القدر صحابی جن کی آواز بہت خوبصورت تھی اور بہت ہی پیارا قرآن پڑھتے تھے، یعنی جب وہ پڑھتے تھے تو لوگ جھوم جاتے تھے. تو سیدنا فاروق اعظم رضی اللہ تعالیٰ عنہ نے جب باقاعدہ تراوی کی جماعت کا اہتمام فرمایا تو حضرت ابی بن کعب رضی اللہ تعالیٰ عنہ کو امام بنا دیا. کہا ابی تم ہمارے امام بن جاؤ, ہم سب تمہارے مقتدی بن جائیں. حافظ قرآن تھے, قاری قرآن تھے, بہترین قرآن پڑھتے تھے, سب متفق ہو گئے, وہ امام بن گئے, سارے صحابہ مقتدی بن گئے. پتہ چلا کہ اس دور میں حافظ قرآن تھے, قاری قرآن تھے, زمانۂ رسالت میں مفتی بھی تھے. حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ, یہ بھی ایک جلیل القدر صحابی, مدینہ طیبہ میں ان کا فتویٰ مانا جاتا تھا. کون؟ حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ, جلیل القدر صحابی, ان کا فتویٰ مانا جاتا. تو پتہ چلا کہ حضور کے زمانے میں مفتی بھی تھے, محدث بھی تھے. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ محدث, کثیر تعداد میں احادیث ان سے مروی ہیں, انہوں نے روایت کی ہیں. اور واقعہ آپ پہلے سن چکے ہیں, میں صرف اختصار کے ساتھ بیان کر دوں, ان کا مقصد ہی یہی تھا, سرکار کی بارگاہ میں حاضر ہونا, ان احادیث کو سننا اور ان کو یاد کر لینا, بس یہ مقصد تھا, تاکہ ان احادیث کو آگے پہنچایا جائے. لیکن یاد کرتے تھے تو بھول جاتے تھے. ایک دن عرض کیا, یا رسول اللہ صلی اللہ علیہ وسلم, میں آپ کی زبان رسالت سے یہ احادیث مبارکہ سنتا ہوں لیکن ذہن سے نکل جاتی. سرکار نے فرمایا, ابو ہریرہ اپنی چادر پھیلاؤ. انہوں نے چادر پھیلا دی, حضور نے ایسے اشارہ کر کے کوئی چیز چادر میں ڈال دی, کہا اب اسے سینے سے لگا لو. انہوں نے سینے سے لگا لی. فرماتے ہیں اس کے بعد جو بھی سنتا ہوں ہمیشہ یاد رہے. کیا چیز حضور نے ڈالی اور کیا چیز انہوں نے سینے سے لگائی, کسی کو نظر نہیں آیا, اشارہ کر کے ڈال دیا سینے سے لگا لو, انہوں نے لگا لی, حافظہ تیز ہو گیا. کیا چیز سرکار نے ڈالی اور کیا چیز ابو ہریرہ نے سینے سے لگائی, یہ دینے والا جانے یا لینے والا. یہی روحانیت ہے, یہی روحانیت ہے. اسی لیے سب سے زیادہ حدیثیں حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے مروی, سب سے زیادہ تھی. تو محدث بھی تھے اور سرکار دو عالم علیہ الصلوۃ والسلام کے زمانے میں مفسر بھی تھے, مفسر قرآن, قرآن کی تفسیر کرنے والے. حضرت ابن عباس رضی اللہ تعالیٰ عنہ مفسر قرآن تھے, قرآن کی تفسیر ان کی موجود ہے, تفسیر ابن عباس. لیکن یہ ساری چیزیں ان صحابہ نے حاصل کی ذات پاک مصطفیٰ صلی اللہ علیہ وسلم. مرکز اور منبع تو وہی ہے, جو تفسیر کر رہا ہے وہ بھی وہیں سے حاصل کر رہا ہے, جو ترجمہ کر رہا ہے وہ بھی حاصل کر رہا ہے, جو مسائل بیان کر رہا ہے وہ بھی حاصل کر رہا ہے, سب نے حاصل کیا بارگاہ رسالت صلی اللہ علیہ وسلم. تو پتہ یہ چلا کہ اس دور میں مفتی بھی تھے, محدث بھی تھے, مفسر بھی تھے, سب تھے, لیکن کسی کو مفتی نہیں کہا گیا. کبھی آپ نے سنا, کسی کتاب میں پڑھا کہ کہیں لکھا ہو کہ مفتی عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ؟ نہیں. محدث حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ؟ نہیں. مفسر ابن عباس رضی اللہ تعالیٰ عنہما؟ نہیں. کیوں؟ یہ سب تھے, فتویٰ ان کا مانا جاتا تھا لیکن مفتی نہیں کہا جاتا تھا, تفسیر وہ کرتے تھے لیکن مفسر نہیں کہا جاتا تھا, فقہ بیان ہو رہا ہے, حدیث بیان ہو رہی ہے لیکن حضرت ابو ہریرہ کو محدث نہیں کہا گیا. کیوں نہیں کہا گیا؟ صرف صحابی. کیا کہا گیا؟ صحابی رسول صلی اللہ علیہ وسلم. صحابی کے معنی ساتھی, صحابی کے معنی دوست, صحابی کے معنی ساتھ رہنے والا, مصاحبت اختیار کرنے والا. تو مفتی بھی تھے, محدث بھی تھے, مفسر بھی تھے, قاری قرآن بھی تھے, حافظ قرآن بھی تھے, لیکن کسی کو حافظ قرآن نہیں کہا گیا, کسی کو قاری نہیں کہا گیا, کسی کو مفتی نہیں کہا گیا, کسی کو محدث نہیں کہا گیا. کیوں؟ اس لیے کہ لفظ صحابی ایسا جامع تھا کہ صرف صحابی کہہ دیا تو سننے والے نے سمجھ لیا, اگر یہ صحابی ہے, یہ مفتی بھی ہے, محدث بھی ہے, مفسر بھی ہے, متکلم بھی ہے, سب کچھ. लफ्ज़े सहाबी ने हर चीज को अपने अंदर समो लिया, हर चीज ने अपने अंदर समो लिया, सिर्फ सहाबी कहा गया। वो सब कुछ थे लेकिन कहा नहीं गया। सूफी भी थे, मुत्तकी भी थे, परहेजगार भी थे, लेकिन सिर्फ सहाबी, सहाबी कहा गया। अब वक्त गुजरता गया, जैसे जैसे वक्त गुजरा ये शोबे अलग हो गए। बात समझ रहे हैं ना, सरकार के जमाने में सब एक, सहाबा के बाद ताबेईन, फिर तबे ताबेईन, फिर बुजुर्गान दीन, फिर आइमा मुज्तहिदीन, फिर औलिया कामिलीन, ये मुख्तलिफ अदवार हैं। फरमाए मेरे आका सल्लल्लाहु अलैहि वसल्लम ने, खैरुल कुरूनी करनी, मेरा जमाना तमाम जमानों में बेहतर। जाहिर जिस जमाने में सरकार हो वो बेहतर ना हो तो क्या बेहतर, मेरा जमाना सब जमानों में बेहतर। सुम्मल्लज़ीना यलूनहुम, सुम्मल्लज़ीना यलूनहुम, फिर उसके बाद वाले, फिर उसके बाद वाले, यानी जो उसके करीब हैं वो बेहतर हैं, फिर जो उनके करीब हैं वो बेहतर हैं, फिर जो उनके करीब हैं वो बेहतर। तो बेहतर जमाना नबी पाक अलैहिस्सलातु वस्सलाम। अब क्या हुआ, वक्त गुजरता गया ये तमाम शोबे अलग हो गए। जिसने फिका में मेहनत की वो फकी कहलाया, जिसने तर्जुमा किया वो मुतर्जिम कहलाया, जिसने हदीस पर मेहनत की, हदीस पढ़ने पढ़ाने को अपना शेवा बनाया वो मुहद्दिस कहलाया, जिसने तफसीर लिखी वो मुफस्सिर कहलाया। जिस तरह ये तमाम शोबे अलग अलग हो गए, इसी तरह एक जमात भी उसमें अलग नजर आई जिसने तकवा और परहेजगारी को अपना शेवा बना लिया, तकवा परहेजगारी को, खशियत इलाही को अपना शेवा बना लिया, उसी जमात को सूफिया कहा गया। समझ गए ना, उसी जमात को सूफिया कहा गया और वहीं से खानकाही निजाम की इब्तिदा हो। अब आप समझ गए, सारी चीजें हमने ली बारगाह रिसालत सल्लल्लाहु अलैहि वसल्लम। तो वो जमात अलग नजर आई जिसने तकवा परहेजगारी, खशियत इलाही, तस्किया नफ्स और तस्फिया कल्ब को अपना शेवा बना लिया, वही सूफिया की जमात। इसीलिए बाज मशाइख ने यह लिखा कि लफ्ज़े सूफी जो है ये सुफा से मुश्ताक है। सुफा, सुफा जानते हैं ना, मदीने तैयबा में मस्जिद नबवी में एक चबूतरा है, अस्हाबे सुफा, सुफा का चबूतरा कहलाता है, अस्हाबे सुफा वहां बैठने वाले, वो भी सहाबा थे। और उनका काम क्या था, दूसरे अल्फाज में कहा जाए दीदे सनम और यादे सनम, हुजूर के चेहरे को देखना, उनकी याद में बैठे रहना, बस ये उनका काम। ना उनको खाने की होश है, ना पीने की होश है, ना दुनिया की तरफ कोई रगबत है, किसी चीज की नहीं, बस हमा वक्त हुजूर अलैहिस्सलातु वस्सलाम की बारगाह में रहना। वो सारे सूफिया थे, तकवा और परहेजगारी इख्तियार करने वाले। इसीलिए जब कोई चीज आती थी बारगाह रिसालत सल्लल्लाहु अलैहि वसल्लम में, तो नबी पाक अलैहिस्सलातु वस्सलाम सबसे पहले असहाबे सुफा को देते थे, जाओ उनको दे दो, ये लोग भूखे हैं, कई दिन से इन्होंने कुछ खाया नहीं है। कोई हदिया तोहफा बारगाह रिसालत में आता, सरकार उनको भेज देती। तो लफ्ज़े सूफी वहां से निकला, असहाबे सुफा से सूफी। तो ये सारी चीजें उस दौर में मौजूद थी, लेकिन लफ्ज़े सहाबी ने उन सब को अपने अंदर समो लिया। तब आपने समझा कि खानकाही निजाम की इब्तिदा हुई बारगाह रिसालत सल्लल्लाहु अलैहि वसल्लम। अब खानकाह में क्या होता है, सबसे पहले बैत, बैत होती ना, जब आप आए आपने इस राह में कदम रखा तो आप बैत करते हैं। बैत के माना बेच देना, बैत जो है बै से है, और बै अरबी में कहते हैं बेचने को, अपने आप को बेच दिया, कहां, अपने शेख के हाथ में बेच दिया, अपने आप को शेख के हाथ में बेच दिया, और जो चीज बिक जाए उसकी अपनी मर्जी होती है, नहीं होती, जिसके हाथ पे बेचा पर उसकी मर्जी, यही बात है ना। लेकिन यहाँ उल्टा मामला है, यहाँ अपनी मर्जी है, शेख की मर्जी नहीं, नहीं जो हम चाहें वो हो। अगर एक ताबीज ने ये नहीं वो चाहिए वो वाला, उसमें ज्यादा फायदा है, उल्टा ही मामला है। ये बैत को इन्होंने उलट दिया, वहां शेख की मर्जी पे चलना चाहिए, ये शेख को अपनी मर्जी पे चल। कोई हाथ मिलाते हैं तो आगे बढ़ के, कोई हमारा हाथ ही आगे खींच लेते, मैं क्यों बढ़ूं, इनको आना चाहिए। तो बैत के माने बेच देना, ठीक है। बैत की तीन किस्में हैं, तीन, बैत इस्लाम, बैत जिहाद और बैत तरीकत, समझ गए ना, तीन किस्में। और तीनों बैतें जो हैं ये सरकार दो आलम अलैहि सलातो वस्सलाम से साबित हैं। बैत इस्लाम तो मशहूर है, जो भी इस्लाम कबूल करता था बैत करता, सरकार के दस्ते मुबारक पर बैत की इस्लाम कबूल किया, गुज़िश्ता गुनाहों से, कुफर से, हर चीज से ताइब हो गया, इस्लाम में दाखिल हो, कलमा पढ़ा, इस्लाम में दाखिल हो। अब देखें इस्लाम में दाखिल होना कितना आसान है, इस्लाम में दाखिल होना बड़ा आसान है, कलमा पढ़ा दाखिल हो गया, जरा सी जबान हिलाई कुफर खत्म हो गया, इस्लाम में दाखिल हो गया। इस्लाम में दाखिल होना बहुत आसान है, लेकिन जितना आसान दाखिल होना है उतना ही मुश्किल इस पर अमल करना। इस्लाम में दाखिल होना बहुत आसान है, लेकिन इस्तेकामत के साथ दीन पर कायम रहना जो है ये कमाल की बात। दाखिल तो सब हो जाए कि इस्लाम में दाखिल हो गए, लेकिन पूरी इस्तेकामत के साथ उस पर अमल करना, मरते दम तक दीन इस्लाम पर कायम रहना, ये है कमाल की बात। तो एक बैत इस्लाम, दूसरी बैत जिहाद। सरकार दो आलम अलैहि सलातो वसलाम ने सहाबा से बैत जिहाद भी ली, बैत रिजवान। इसी तरह कुरान ने कहा ना, इन्नल्लज़ीन युबायउनका इन्नमा युबायउनल्लाह यदुल्लाहि फौका अयदीहिम, ए महबूब सल्लल्लाहु अलैहि वसल्लम, ये बैत करते हैं आपके हाथ पे, मगर ये बैत करते हैं अल्लाह के हाथ। तो बैत का जिक्र कुरान में मौजूद। और तीसरी बैत है बैत तरीकत, जो आज सूफिया लेते हैं, ये भी सरकार दो आलम अलैहि सलातो वसलाम से साबित। 28वें पारे में सूरह मुमतहिना कुछ औरतें बैत के लिए आईं, नबी पाक अलैहिस्सलातु वस्सलाम ने उनसे बैत ली, और जब उनसे बैत ले रहे हैं तो आयत रब्बानी नाजिल हुई। अल्लाह फरमाते हैं, या अय्युहन नबी इज़ा जाअकल मुमिनात, ए महबूब सल्लल्लाहु अलैहि वसल्लम, जब आपके पास मोमिन औरतें आए, जब आपके पास मोमिन औरतें आएं, युबायिअनका अला अल्ला युशरिकना बिल्लाहि शैअन, तो आप उनसे बैत लें कि वो अल्लाह के साथ किसी को शरीक नहीं करेंगी, वला यसरिकना और न चोरी करेंगी, वला यजनीना और न गुनाह करेंगी, वला युशरिकना बिल्लाहि शैअन, अल्लाह की जात में, पहली चीज अल्लाह की जात में किसी को शरीक नहीं करें, दूसरी चीज वला यसरिकना चोरी नहीं करेंगी, तीसरी चीज वला यजनीना जिना नहीं करेंगी, वला यक्तुलना औलादहुन्ना और ना अपनी औलादों को कत्ल करेंगी। ये तमाम चीजें, ए महबूब आप इन तमाम चीजों पर इन औरतों से बैत लीजिए। उलमाए किराम ने लिखा कि इस बैत से मुराद बैत तरीकत। क्यों? अगर ये कहा जाए कि बैत इस्लाम है तो वो तो पहले ही मुसलमान थी। कुरान ने कहा ना, इज़ा जाअकल मुमिनात, जब मोमिन औरतें आएं, तो जब मोमिन औरतें हैं तो मुसलमान हैं, जब ही तो मोमिन है। अगर मुसलमान नहीं होती तो कुरान कहता जब काफिर औरतें आएं तो आप उनसे बैत लें। इज़ा जाअकल मुमिनात, जब मोमिन औरतें आएं तो आप उनसे इस बात पर बैत लें। तो पता चला कि बैत इस्लाम तो थी नहीं। और अगर कोई कहे कि बैत जिहाद हैं तो जिहाद औरतों पर फर्जी नहीं। अब तीसरी बैत रह गई और वही है जो बैत तरीकत है, ये नबी करीम अलैहिस्सलातु वस्सलाम ने उनसे ली। तो पता चला कि तीनों बैतें जो हैं सरकार दो आलम अलैहिस्सलाम से साबित। तो अब जो बैत का सिलसिला चल रहा है, ये बैत इस्लाम नहीं, बैत जिहाद नहीं, बैत तरीकत है, तज़किया नफ्स और तज़किया कल्ब के लिए, अपने कल्ब को साफ करने के लिए और सिरात मुस्तकीम पर गामजन होने के लिए फिर बैत की जाती। तो अब खानकाह में पहली चीज क्या हुई? बैत। दूसरी चीज, ये लोग इतराज करते हैं कि खानकाही निजाम में जब आप किसी खानकाह पे जाएं, किसी दरगाह पे जाएं, कहते देखो ये लोग मजार पे जाकर दुआ मांग रहे हैं। मजार पे जाके हम दुआ मांगते हैं ना, कहते दुआ मांग रहे, दुआ तो अल्लाह से मांगनी चाहिए। बैतुल्ला इधर है, मजार इधर है, मजार की तरफ मुंह करके मांग। कुरान ने कहा फ़ऐनमा तवल्लु फ़सम्मा वजहुल्लाह, तुम जिधर भी मुंह करो अल्लाह वही है। उसके लिए कोई जेहत नहीं है, वो जेहत से पाक है। मशरिक में भी, मगरिब में भी, जुनूब में भी, शुमाल में भी, हर जगह जलवागर है। जिधर मुंह करो फ़ऐनमा तवल्लु फ़सम्मा वजहुल्लाह, हर जगह तुम्हारा रब मौजूद। अब इतना क्या कि जी तुम मजार पे जाकर दुआ मांगते हो, इसका सबूत नबी करीम अलैहिस्सलाम ने किसके मजार पे जाके दुआ मांगी, सहाबा ने किसके मजार पे दुआ मांगी, ताबईन ने किसके मजार पे मांगी, इन्होंने नहीं मांगी, तुम मांग रहे हो, ये शिर्क है और बिदत। अब पहली चीज, हुजूर अलैहिस्सलाम ने किसी मजार पे जाकर दुआ मांगी? हम कहते हैं हाँ मांगी। शहदाए उहद के मजार पर नबी पाक अलैहिस्सलाम तशरीफ ले गए, और कब तशरीफ ले गए? जब एक साल गुजरा, जंगे उहद को एक साल गुजर गया, और वही दिन दोबारा आया, नबी पाक अलैहिस्सलाम ने फरमाया सहाबा से चलो उहद की तरफ। सब रवाना हुए, और ऐसे ही नहीं रवाना हुए, सरकार का मिंबर भी साथ ले जाया गया। मिंबर भी साथ जा रहा है, क्यों? एहतमाम किया जा रहा है उनकी उस याद को, उस कुर्बानी को, उस शहादत के दिन को ताजा किया जा रहा। नबी पाक अलैहिस्सलाम तशरीफ ले गए, मिंबर रखा गया, सरकार ने तकरीर फरमाई, शहदाए उहद से खिताब फरमाया, और सहाबा से कहा ये तुमसे ज्यादा सुनने वाले हैं, जो हम कह रहे हैं ये सुन रहे हैं, और ये सब के सब जन्नत में हैं। लेकिन अब बताओ, हुजूर अलैहिस्सलाम उनके मजार पर गए या नहीं गए? गए ना, और हम भी जाते हैं। तो पता चला कि सालाना किसी बुजुर्ग के मजार पे जाना, ये तो सरकार की सुन्नत, इसी से उसका सबूत है, सालाना उर्स मनाते हैं ना, सालाना मजार पे जाते, दाता गंजबख्श के मजार, कोई अजमेर, कोई बगदाद, कोई कलियर, कहीं जा रहा तो सालाना उस दिन की याद ताजा करना और मजार पर जाना, ये सरकार की सुन्नत। लेकिन फर्क है, दोनों में फर्क है, हम जाते हैं फैज लेने के लिए और सरकार जाते थे फैज देने के लिए। फर्क हो गया ना, सरकार तो फैज देने गए थे लेकिन अपनी सुन्नत कायम करने गए थे, कि बाद वाले ये नहीं कह सके कि कब्रों की जियारत जो है ये शिर्क है या बिदत है। अपने अमल से बता दिया और खुद फरमा दिया नहैतुकुम अन ज़ियारतिल क़ुबूर फ़ज़ूरूहा, मैं पहले तुम्हें कब्रों की ज़ियारत से मना करता था, फ़ज़ूरूहा अब इजाजत देता हूं कि ज़ियारत किया करो, इजाजत दे दी। तो जब उन्होंने इजाजत दे दी तो तुम मना करने वाले कौन? तो साबित हो गया ना, जाना साबित, दुआ करना। हजरत इमाम शाफई रदी अल्लाह ताला, इमाम आजम अबू हनीफा रदी अल्लाह ताला के मजार मुबारक के पास दो रकात नफिल अदा करते और दुआ करते। लोगों ने कहा ये क्या कर रहे हैं? कहा जब मैं किसी मसले में परेशानी महसूस करता हूं, मुश्किल महसूस करता हूं, इमाम आजम अबू हनीफा के मजार के पास आके दुआ करता हूं, मेरा मसला हल हो जाता। दुआ करना साबित हो गया? नहीं साबित हो गया। इसलिए कि दुआ उन मकामात पर की जाती है जहां अल्लाह की रहमत नाजिल हो। सही है ना, जहां अल्लाह की रहमत नाजिल हो वहां दुआ का हुक्म है। और रहमत कहां नाजिल होती है, जहां वो बंदे मौजूद हो जिन पर रहमत नाजिल हो। रहमत भी बेवजह नहीं नाजिल होती, रहमत किसी वजह से नाजिल होती। जहां भी नेक बंदा है वहीं रहमत है। अब वो बंदा जमीन पर हो या जमीन में हो, समझ गए बात, जमीन पर हो या जमीन में हो, जमीन पर है तब भी रहमत है और जमीन में है यानी मजार है तब भी रहमत है, रहमत नाजिल हो रही। अब आप देखें मीना में एक वादी है, उसे कहते हैं वादी महसर, जहां पे असहाबे फील पर अजाब नाजिल हुआ। असहाबे फील का वाक्य मशहूर है ना, अलम तरकई फफाल रब्बू का असहाबिल फील। अल्लाह फरमाते हैं महबूब आपने नहीं देखा हमने हाथी वालों के साथ क्या किया, अलम यजाल कैदहुम फी तजलील, हमने उनके दाव को गलत नहीं कर दिया। वारसला अलैहिम तौइरन अबाबील, छोटे छोटे परिंदे अबाबील हमने भेजे। तरमीहिम बिहिजारतिम मिन सिज्जील, जिन्होंने छोटी सी कंकरियां उन पर फेंकी। फजअलहुम कासफिम माकूल, कर दिया उनको ऐसा जैसे खाया हुआ भूसा। अब अजाब कब नाजिल हुआ, कितना अरसा गुजर गया, और आज तक हुक्म यह है कि जब हाजी उस मकाम पर पहुंचे तो तेजी से गुजर जाए। ठहरने का हुक्म नहीं है, रुकने का हुक्म नहीं है कि वहां थोड़ी देर ठहर जाए, दुआ कर लें, नमाज पढ़ लें, सो जाए। नहीं, दुआ नहीं कर सकते, नमाज नहीं पढ़ सकते। अरे दुआ करना नमाज पढ़ना तो दूर की बात है, ठहरने का हुक्म नहीं, तेजी से गुजर जाओ। क्यों गुजर जाए, ये वो जगह है जहां पर खुदा का गजब नाजिल, मगजूब लोगों की जगह। इस जगह को उनसे निस्बत है जिन पर गजब नाजिल हुआ। तो जिन पर गजब नाजिल हुआ और जिस जगह हुआ, तेजी से गुजर जाने का हुक्म है, और जहां पर नेक बंदे हों वहीं बैठ जाने का हुक्म। मेरे नेक बंदे हैं यहीं बैठ जाओ। अल्लाह तबारक व तआला ने सूरह बनी इसराइल में मेराज का जिक्र किया। मस्जिद अक्सा के मुतालिक अल्लाह फरमाता है, अल्लज़ी बारकना हौलहू लिनुरियहू मिन आयातिना, वो मस्जिद अक्सा जिसके इर्द गिर्द हमने बरकत रखी, उसके इर्द गिर्द हमने बरकत रखी। मुफस्सिरीन किराम ने फरमाया बरकत से क्या मुराद है, मस्जिद अक्सा के इर्द गिर्द जो बरकत है वो अंबिया के मजारात हैं, उनकी वजह से बरकत है। पता चला जहां भी अल्लाह का वली या अल्लाह का नबी आराम फरमा हो वहीं बरकत है, वहीं रहमत है। इसीलिए हम दुआ करते मजार के पास जाके, इसीलिए दुआ करते यहां रहमतें नाजिल हो रही हैं, मौला कबूल कर ले, और अल्लाह तबारक व ताला कबूल कर ले। तो जहां भी नेक बनते हो, जहां रहमतों का नजूल हो, जहां बरकतों का नजूल हो, वहां तो दुआ करनी चाहिए। अब ये कहते नहीं ये शिर्क है, पहले ये समझो कि शिर्क क्या है। अब ये कहते ना मजार को चूमना शिर्क, चूम लो शिर्क है। हालांकि शिर्क वो है एक चीज आप अल्लाह ताला के साथ करें और वही अमल बंदे के साथ करें तब शिर्क, समझ गए बात। इबादत अल्लाह की अगर बंदे की जाएगी शिर्क, सजदा अल्लाह के लिए अगर बंदे को किया जाए शिर्क, शिर्क है ना। और इल्जाम क्या कि ये लोग मजारात पे सजदा करते हैं, आप इतने अरसे से यहां पर आ रहे हैं किसी को देखा सजदा करते हो, हमारा दिमाग खराब है कि हम सजदा करेंगे। बेबुनियाद इल्जाम, कोई सजदा नहीं करता। हम खुद कहते हैं सजदा अल्लाह के लिए है, सरकार ने फरमाया अगर मैं किसी को अल्लाह के बाद सजदे का हुक्म देता तो मैं बीवी को हुक्म देता कि शौहर को सजदा करे, लेकिन सजदा सिर्फ अल्लाह के लिए। तो ये इल्जाम बेबुनियाद है कि मजारात को सजदे किए जाते हैं, अगर कोई झुक गया तो ये सजदा हो गया। कोई किसी के सामने झुक जाए तो सजदा है क्या? नहीं। जब तक इंसान के साथ आजा जमीन पर ना लगे सजदा नहीं होता, साथ आजा जमीन पर ना लगे सजदा नहीं होता। और हम अगर झुक जाएं कि नहीं तो सजदा कर, चूम लिया तो शिर्क हो गए। तो हमने क्या बताया, जो चीज अल्लाह के लिए अगर बंदों के लिए की जाए तो शिर्क है। तो बताओ तुम खुदा को चूम सकते हो? खुदा को किसी ने चूमा? कोई चूम सकता है? तो हम तो चूमते ही इसलिए पता चल जाए ये खुदा नहीं है, चूमते ही इसलिए, इसलिए कि खुदा को चूमा नहीं जा सकता। और जिसको चूमा जाए वो खुदा हो नहीं सकता, जिसको चूमा जाए खुदा हो नहीं सकता। आप बच्चे को चूमते हैं वो खुदा है? माजल्ला। पीर मुर्शिद के हाथ चूमते हैं, उस्ताद के कदम चूमते हैं, क्या वो खुदा हो गया? नहीं, खुदा को चूमा नहीं जा सकता। और जिसको चूमा जाए वो खुदा हो नहीं सकता। तो पता चला कि चूमना शिर्क नहीं। सहाबा इकराम रिज़वानुल्लाह ताला अलैहि मजमईन नबी पाक अलैहिस्सलातु वस्सलाम के दस्ते मुबारक को चूमा कर, हुजूर के मुकद्दस कदमों को चूमा कर। अरे वो कदम तो ऐसे थे कि जिब्रील ने भी उनको चूमा। सिर्फ फर्श ने नहीं, अर्श ने भी चूमा है। सिर्फ मका ने नहीं, लामका ने भी चूमा है, जन्नत ने भी चूमा है, सबने उन कदमों को चूमा। तो चूमना शिर्क हो गया? चूमना शिर्क नहीं। मदीने का गवर्नर मरवान, मरवान मदीने का गवर्नर था, एक दिन ऐसे ही टहलता हुआ रोज़े रसूल सल्लल्लाहु अलैहि वसल्लम पर आ गया। उसने देखा कि एक शख्स अपना सर सरकारी दुआलम अलैहिस्सलातु वस्सलाम के कदमों की जानिब, यानी कि हुजूर के रोज़े मुबारक पर कदमों की जानिब सर रखे रो रहा, रो रहा। उसने पैर से ठोकर मारी, कौन है तू? उठ जा यहां से, क्या कर रहा है? उन्होंने सर उठाकर देखा, और जब उन्होंने सर उठाया और इसने देखा तो जलीलुल कदर सहाबी हजरत अबू जर गफारी रजी अल्लाह ताला, इन्होंने देखा। इन्होंने क्या जवाब दिया? इन्होंने कहा, मरवान मैं किसी पत्थर पे सर रख के नहीं रो रहा हूं, मैं अपने आका के कदमों पर सर रख के रो रहा हूं। तो क्या समझ रहा है, मैं पत्थर पे सर रख के रो रहा हूं? नहीं, मैं अपने आका के कदमों पे सर रख के रो रहा हूं, इसलिए कि सरकार ने फरमाया था जब तुम पर जालिम और जाबिर हाकिम मुसल्लत हो जाएं तो तुम रोया करो, तेरे जैसे हाकिम मुसल्लत हुए हैं, इसलिए मैं अपने आका के कदमों पे सर रख के रो रहा। चूमना साबित हो गया, सहाबा से भी साबित हो गया, और दीगर बुजुर्गान दीन और ये कामिलीन से। तो पता ही चला कि हाथ उठाकर दुआ मांगना शिर्क नहीं, चूमना शिर्क नहीं। अच्छा, वो कहते हैं मांगना ही गलत, अल्लाह से मांगो। हमने कहा अच्छा, मैंने कहा अच्छा एक मिसाल बताओ। एक मिसाल है, मैं पहले भी आपको शायद बता चुका हूं, लेकिन आपका हाफजा माशाल्लाह बहुत अच्छा है, आपको याद नहीं होगा। एक बच्चा ऑपरेशन थिएटर में, ठीक है, उसकी मां बाहर खड़ी हुई, या उसके लवाहिकीन, अक्सर होता है ना कोई खतरनाक एक्सीडेंट हो जाए, कोई बच्चा हो या बड़ा आदमी हो, कोई भी हो, ऑपरेशन थिएटर में उसके अकराबा जो करीब हैं बाहर खड़े हुए रो रहे, अल्लाह से दुआ कर, जिंदगी और मौत की कश्मकश। डॉक्टर बाहर निकला, बेख्तियार मुंह से क्या निकलता है, डॉक्टर मेरे बच्चे को बचा लो, यही निकला, मेरे बच्चे को बचा लो। शिर्क हो गया? नहीं, शिर्क हो गया। अल्लाह से कहना चाहिए अल्लाह मेरे बच्चे को बचा ले, डॉक्टर क्या करेगा? क्या जिंदगी मौत डॉक्टर के हाथ में है? अल्लाह के हाथ में। उस वक्त क्यों नहीं फतवा लगाते कि ये शिर्क है, डॉक्टर से क्यों ये शिफा मांग रहा है, डॉक्टर से क्यों ये जिंदगी मांग रहा है? नहीं, डॉक्टर मेरे बच्चे को बचा ले, कह रहे नहीं, वो असल में डॉक्टर जरिया है, जिंदगी देने वाला तो अल्लाह है लेकिन जरिया है। हमने कहा इसी तरह वलीउल्लाह भी जरिया है, देने वाला अल्लाह, ये भी जरिया है, देने वाला अल्लाह है। हम कब कहते हैं ये दे रहा है? देने वाला वो है, दिलवाने वाले ये। اور جو اس کے مقرب ہوتے ہیں ان کی دعا وہ رد نہیں کرتا، ان کی سفارش رد نہیں کرتا، اس لیے تو ہم مانگ رہے ہیں. یہ کون سا شرک ہو گیا؟ کون سا شرک ہے؟ امام شافعی اگر یہ کہو تو معاذ اللہ امام شافعی کیا مشرک ہو گئے جو امام اعظم ابو حنیفہ کے مزار پہ جا کے دعا کر رہے ہیں؟ تو اگر یہ کہہ دو اے اللہ کے ولی نام لے کر میرے بچے کو بچا لو میری کام ہو جائے، کہیں گے یہ شرک ہے. اور اگر ڈاکٹر سے کہہ دو نہیں یہ شرک نہیں وہ تو ذریعہ ہے، ہم نے کہا وہ ذریعہ ہے تو یہ بھی ذریعہ، سمجھ گئے؟ تو اب یہ پتہ چلا ہاتھ اٹھا کر دعا مانگنا شرک نہیں. اچھا حیرت کی بات یہ ہے سارے فتوے اہل سنت والجماعت پہ لگتے ہیں، سارے فتوے صوفیہ پر لگتے ہیں کہ یہ شرک بدعت پھیلا رہے ہیں، حالانکہ ان سے زیادہ مواحد کوئی نہیں. تم جو جماعتیں لے کر ادھر سے ادھر گھوم رہے ہو اور توحید کا پرچار کر رہے ہو، تم سے زیادہ توحید کے قائل یہ بزرگان دین ہیں، آپ ذکر میں نہیں سنتے؟ لا معبودا الا ہو، لا مسجودا الا ہو، لا موجودا الا ہو، لا محبوبا الا ہو، لا الہ الا ہو. کیا مطلب؟ اللہ کے سوا کوئی موجود نہیں، اللہ کے سوا کوئی معبود نہیں، اللہ کے سوا کوئی مسجود نہیں، اللہ ہی اللہ ہر طرف ہے. تو یہ جو بار بار اس چیز کی رٹ لگا رہے ہیں، صدا لگا رہے ہیں، لا موجودا الا ہو، لا مسجودا الا ہو، لا محبوبا الا ہو، لا الہ الا ہو، انہی پر فتوے لگا رہے ہیں کہ شرک پھیلا رہا ہے. تم نے کبھی کہا لا موجودا الا ہو؟ نہیں. توحید کا پرچار کرنے والے ایک دفعہ بھی نہیں کہا؟ یہاں دن رات یہی صدائیں لگ رہی ہیں، دن رات یہی صدائیں لگ رہی ہیں. ان سے زیادہ مواحد اور کون ہوگا؟ اور ان سے زیادہ اللہ کا راستہ بتانے والا کون ہوگا؟ تو یہ اعتراضات، یہ ساری چیزیں جو ہم نے آپ کے سامنے بیان کی، ہاتھ اٹھا کر دعا مانگنا، آپ کہیں بھی جاتے ہیں کسی بزرگ کے مزار پر، عقیدہ کیا ہے؟ دینے والا اللہ ہے، ذریعہ ولی اللہ. مدینہ طیبہ چلے جائیے، دینے والا اللہ ہے، ذریعہ رسول اللہ. اعلیٰ حضرت نے تو فرما دیا تھا دیتا وہ ہے دلاتے یہ ہیں، رزق اس کا ہے کھلاتے یہ ہیں، رب موتی ہے یہ ہے قاسم، رزق اس کا ہے کھلاتے یہ ہیں. رزق اسی کا ہے لیکن کھلاتے یہ ہیں، سرکار کھلا رہے ہیں. تو پتہ یہ چلا کہ یہ تمام چیزیں یہ جو ہیں یہ قرآن و سنت سے ثابت ہیں، آثار صحابہ سے ثابت ہیں. اب یہ کیا کہتے ہیں؟ شفا دینا اللہ کا کام، ٹھیک ہے نا؟ اللہ سے شفا مانگو، پھر ڈاکٹر کے پاس دوا لینے کیوں جاتے؟ بخار ہو گیا کیوں جا کے کہتے ہو بیٹھ کے دعا کرو یا اللہ بخار اتار دے، اتر جائے گا؟ نہیں، اللہ نے عالم اسباب میں تمہیں پیدا کیا ہے، سبب پیدا کیے ہیں، جاؤ اس ذریعے، یہ ذریعہ ہے، اس کے پاس جاؤ، دوا اس کی ہوگی شفا ہماری ہوگی، دوا اس کی ہوگی شفا ہماری ہوگی، اور ولی اللہ کے پاس جاؤ تو دعا اس کی ہوگی شفا ہماری ہوگی. بات وہی ہے، لیکن ادھر شرک نہیں ہے، سارے فتوے ادھر ہی شرک ادھر. نبی پاک علیہ الصلوۃ والسلام کے پاس صحابہ اکرام رضوان اللہ تعالیٰ علیہ مجمعین آتے تھے. صحیح روایت میں آتا ہے سخت سردی کا زمانہ ہوتا، ایسی سردی کہ آدمی ہاتھ باہر نکالے تو کپ کپا جائے. اس سردی کے زمانے میں نماز فجر کے بعد جب میرے آقا صلی اللہ علیہ وسلم مسجد سے باہر تشریف لاتے تو لوگ برتن میں پانی لے کر کھڑے ہوتے، تو وہ جو پانی لے کر کھڑے تھے کیا وہ گرم کر کے لاتے تھے؟ نہیں، سخت ٹھنڈا یخ پانی پیالوں میں لے کے کھڑے ہیں. کیوں؟ سرکار اس میں دستے مبارک ڈال دیجئے، ہم اپنے بیماروں کو پلائیں تو شفا ہو. اور کوئی اگر کہے آپ سے کہے تو آپ کہیں گے کہ میرا تو ہاتھ ہی سن ہو جائے گا پورا، ارے تجھے کوئی اور چیز نہیں ملی؟ یہ ٹھنڈا پانی میں سردی میں ہاتھ ڈالوں؟ پتہ نہیں میں وضو بھی کیسے کر کے آیا ہوں، گیزر کے گرم پانی سے وضو کر کے. لیکن قربان جاؤ رحمت للعالمین شفیع المذنبین صلی اللہ علیہ وسلم اپنے امتیوں کا دل رکھنے کے لیے وہ سردی میں ٹھنڈا یخ پانی سرکار ان کا دل رکھنے کے لیے دست مبارک رحمتوں والے ہاتھ اس میں ڈال دیتے، اس میں ہاتھ ڈال کر نکالتے، وہ اپنے گھروں پر لے جاتے، بیماروں کو پلاتے تو شفا ہو جاتے۔ اب بتاؤ شفا لینے حضور کے پاس کیوں آئے تھے؟ شرک ہو گیا؟ کیوں آئے نبی کے پاس؟ بھائی غیر اللہ سے مانگنا تو شرک ہے نا، اللہ کے علاوہ جس سے مانگو شرک ہو جائے گا، تو ان کو تو چاہیے تھے دعا کرتے، یا اللہ بخار اتار دے، بیماری دور کر دے، شفا دے دے۔ نہیں، ان کو پتا تھا دینے والا وہ ہے، دلوانے والے یہ ہے، ان کا دست مبارک ڈل جائے گا شفا ہی شفا، ان کی تو نظر کرم ہو جائے تب بھی شفا۔ یہ صحابہ کا عقیدہ ہے، تو پتہ چلا جو صحابہ کا عقیدہ وہی الحمدللہ ہمارا بھی عقیدہ۔ جب وہ مشرک نہیں اور یقیناً نہیں تو ہم بھی نہیں، اور اگر یہاں فتویٰ لگاؤ گے تو وہاں بھی بات پہنچے گی۔ حضرت قتادہ رضی اللہ تعالیٰ عنہ ایک جنگ میں آنکھ میں تیر لگا اور آنکھ کا ڈھیلا باہر آ گیا، باہر۔ اب آنکھ اگر باہر آ جائے تو کیا کرے گا آدمی؟ اس دور کو چھوڑ دو، آج اگر ہو جائے تو سیدھے ڈاکٹر کے پاس جائیں گے کہ بھائی اس کا آپریشن کر دو، کوئی آئی اسپیشلسٹ، کوئی بھی ڈاکٹر۔ انہوں نے کیا کیا؟ وہ سیدھے سرکار کی بارگاہ، آنکھ لے کر وہ ڈھیلا جو نکلا تھا حضور کی بارگاہ میں، یا رسول اللہ صلی اللہ علیہ وسلم فدا کا امی و ابی، حضور میرے ماں باپ قربان۔ کیا ہوا؟ یا رسول اللہ تیر لگا ہے، ڈھیلا باہر آ گیا۔ اب سرکار نے یہ نہیں فرمایا کہ میں کیا کروں، کرنے والا تو اللہ ہے، تو مشرک ہے، میرے پاس کیوں آ گیا؟ ارے غیر اللہ سے جاؤ کسی ڈاکٹر کو دکھاؤ۔ نہیں، سرکار جانتے تھے اگر میں بھی ٹھکرا دوں گا تو کہاں جائے گا، میری ہی بارگاہ تو بیکس بنا ہے، یہی تو گناہگاروں کی آماجگاہ ہے، یہی تو گناہگاروں کی پناہ گاہ ہے۔ فرمایا آؤ، قریب آئے، دستے مبارک میں ڈھیلا لے کر اس آنکھ کی جگہ رکھا اور مبارک رحمتوں والے ہاتھ پھیر دیا، آنکھ درست ہو گئی، اسی وقت درست ہو گئی۔ اور وہ کہتے ہیں اس آنکھ میں اتنی روشنی نہیں جتنی اس آنکھ میں، روشنی بھی تیز کر دی، آنکھ بھی درست کر دی۔ اب لگاؤ شرک کا فتح، کیوں گئے حضور کے پاس؟ اللہ سے دعا کرتے مولا میری آنکھ درست کر دے، ہو جائے گی؟ نہیں۔ پتا کیا چلا؟ اگر تم کسی کو مستعان حقیقی مانگو تب شرک ہوگا۔ مستعان حقیقی جو ہے، حقیقی مددگار اللہ ہے، کسی کو حقیقی مددگار سمجھ کے مانگو تب شرک ہوگا۔ ویسے آپ دیکھیں ہم ایک دوسرے کے محتاج ہیں نا، بیمار ہو جائیں تو ڈاکٹر کے محتاج، گھر بنانا ہو مزدوروں کے محتاج، کپڑے سلوانا ہو تو درزی کے محتاج۔ اسی طرح آپ دیکھتے چلے ایک لمبی فہرست تیار ہو جائے گی، اس دنیا میں رہنے کے لیے ایک دوسرے کے محتاج ہیں، ہم سب محتاج ہیں، ایک دوسرے کے محتاج ہیں۔ اگر کوئی ذات ہے جو کسی کے محتاج نہیں ہے اور سب اس کے محتاج ہیں، وہ اللہ رب العالمین کی ذات، وہ کسی کا محتاج نہیں، سب اسی کے محتاج۔ یہاں تک کہ مر جاؤ تو قبرستان جانے کے لیے بھی مسلمانوں کے کندھوں کے محتاج، ایمان والوں کے کندھوں پہ جاؤ گے، خود نہیں جا سکتے، جا سکتے ہو خود، مر کے دیکھ لو پتہ چل جائے، پڑے رہو گے، اٹھا کر لے جائیں گے تو مدد ہوئی یا نہیں ہوئی؟ ایک دوسرے کے مددگار ہیں نا ہم۔ یہاں تک کوئی وزنی چیز آپ اٹھائیں، کوئی بھاری چیز، کوئی آپ کا دوست بیٹھا ہو کہتے یار میری مدد کرنا ذرا یہ اٹھا دیں، شرک ہو گیا؟ اللہ سے دعا کرتے مولا یہ اٹھا کے میرے اوپر رکھ دے، ہوگا؟ نہیں۔ تو یہ بے وقوفی کی بات ہے، یہ ہر جگہ ان کو شرک اور شرک بدعت نظر آتا ہے۔ جو سمندر میں ڈوبا ہو اسے ہر طرف پانی پانی نظر آتا ہے، تو جو شرک میں ڈوبا ہو ہر طرف شرک ہی شرک نظر آتا ہے، سمجھ گئے؟ اس لیے ہم اہل سنت والجماعت، ہم سے بڑھ کر مواحد کوئی نہیں ہے، جس طرح صوفیہ نے اللہ کو مانا ہے اور رسول اللہ صلی اللہ علیہ وسلم کو مانا ہے کسی نے نہیں مانا. ہم اولیاء کو بھی مددگار مانتے ہیں، انبیاء کو بھی مددگار مانتے ہیں، صوفیاء کو بھی مددگار مانتے ہیں، نبیین، صدیقین، شہداء، صالحین سب ہمارے مددگار ہیں، اور ان سب سے بڑھ کر حضور علیہ الصلوۃ والسلام مددگار. اچھا دنیا کی بات تو چھوڑ دو، چلو دنیا کی بات، اب اس طرح تو گفتگو کافی لمبی ہو جائے گی. ہم ایک دوسرے کے محتاج ہیں، ایک دوسرے کے مددگار ہیں، مدد کرتے ہیں، کام آتے ہیں، تعاون کرتے ہیں، وہ تو بات الگ ہے. دنیا کی بات چھوڑ دو، آخرت میں کیا ہوگا؟ آخرت میں، قیامت میں کیا ہوگا؟ صحیح احادیث میں موجود ہے، حضرت آدم علیہ السلام کے پاس، اے آدم آپ صفی اللہ ہیں، ہماری مدد کیجیے. فرمائیں گے اذهبوا الى غيري، اذهبوا الى غيري، جاؤ کسی اور کے پاس، میں نہیں کر سکتا. آج اللہ اپنے آپ کو جبار اور قہار کہہ کر پکار رہا ہے. آج قیامت کا دن ہے، اس نے انصاف کے ترازو کو نصب کر دیا ہے، سچے اور جھوٹے، کھرے اور کھوٹے کی پہچان آج ہی ہوگی. میں نہیں کر سکتا. پھر چلو حضرت نوح کی بارگاہ میں، انہوں نے کہا نہیں اذهبوا الى غيري، جاؤ دوسرے کے پاس. حضرت ابراہیم، حضرت اسماعیل، 1,24,000 پیغمبر علیہ السلام یا کم و بیش ایک ایک کے پاس گھوم رہے ہیں محشر میں، شاید یہ اللہ کی بارگاہ میں سفارش کر دے، شاید یہ کر دے، شاید یہ کر دے. اے آدم آپ صفی اللہ ہیں، اے نوح آپ نجی اللہ ہیں، اے ابراہیم آپ خلیل اللہ ہیں، اے اسماعیل آپ ذبیح اللہ ہیں، اے موسیٰ آپ کلیم اللہ ہیں، اے عیسیٰ آپ روح اللہ ہیں. کوئی نہیں، نہیں جاؤ، ہم سب ڈر رہے ہیں، آج نہیں کر سکتے. مایوس ہو گئے، مایوس ہو گئے، آج تو کوئی ہے ہی نہیں، کون سفارش کرے؟ ہم گناہگار سیاہکار کہاں جائیں گے؟ اتنی دیر میں رحمتوں والے آقا کی آواز آئی، انا لہا انا لہا، آؤ میرے دامن رحمت میں. آج کے دن کے لیے تو میں ہوں، تم سب میرے دامن رحمت میں آ جاؤ، میں سفارش کروں. میں سفارش کروں گا. اور حضور علیہ الصلوۃ والسلام فرماتے ہیں پھر میں گناہگاروں کو لے کر اللہ کی بارگاہ میں، میں سجدے میں سر رکھ دوں گا، مولا سجدے سے سر نہیں اٹھاؤں گا جب تک امت کو نہ بخش دے. اللہ فرمائے گا ارفع راسک یا محمد صلی اللہ علیہ وسلم، اے نبی صلی اللہ علیہ وسلم سجدے سے سر اٹھائیے، جس کی سفارش کریں گے قبول ہوگی، جس کی شفاعت کر دیں گے قبول کر لی جائے گی. تو بتاؤ وہاں مدد مانگو گے نہیں مانگو گے؟ وہاں بھی مانگو گے نا، اگر یہاں نہیں مانگتے تو وہاں کیوں مانگو؟ وہاں بھی نہیں مانگو. اپنی نماز کے بلبوتے پر، اپنے روزے کے بلبوتے پر، اپنے حج زکات صدقات و خیرات اس کے بلبوتے پر بخشے جاؤ گے؟ نہیں، صرف سرکار کی نظر کرم سے بخشے جاؤ گے، ان کی سفارش سے بخشے جاؤ گے، ان کی شفاعت سے بخشے جاؤ گے. تو اگر یہاں شرک ہے تو وہاں بھی شرک ہونا چاہیے، اور جب یہاں نہیں تو پھر وہاں کیسے؟ پھر یہ اعتراض کرتے ہیں کہ دیکھو، کہتے تم جاتے کیوں ہو؟ جو مر گیا مٹی ہو گیا، ختم ہو گیا، تم نے اپنے ہاتھوں سے دفن کیا ہے، خود تم نے نہلایا، خود کفنایا، خود قبر میں اتارا، مٹی ڈال دی. جب مٹی ڈال دی، منو مٹی کے نیچے پڑا ہے، کیسے تمہاری بات سن رہا، کیسے سن رہا؟ اور تم دعا کر رہے ہو، نہیں آپ سفارش کر دیں، ان کے وسیلے سے دعا کر رہے ہو. سنیے سرکار دو عالم علیہ الصلوۃ والسلام کی حدیث شریف، سرکار نے فرمایا جب مردے کو دفن کیا جاتا ہے اور دفن کرنے والے دفن کر کے لوٹتے ہیں، سرکار فرماتے ہیں وہو یسمعو قرآن علیہم، وہ اپنے دفن کر کے جانے والوں کے جوتوں کی آواز کو سنتا ہے. جو لوگ اسے دفن کر کے گئے ہیں ان کے جوتوں کی آواز ہے نا، اس کو بھی سنتا. کون؟ ولی نہیں ہے وہ، کوئی ولی نہیں ہے، کوئی نبی نہیں ہے، عام مسلمان. عام مسلمان میں گناہگار بھی ہو سکتا، گناہگار، سیاہکار، خطاکار، اس کو دفن کیا اور دفن کر کے جا رہے ہیں، منو مٹی کے نیچے پڑا ہے، سنے گا؟ हुजूर फरमाते सुनता है। गौर करो, मनो मट्टी के नीचे पड़ा रहने वाला मुर्दा जो एक गुनाहगार है उसकी समाज का ये हाल है तो वलीउल्लाह की समाज क्या हो। जब वो सुन रहा है तो ये बदरजे औला सुन रहा, और जब वलीउल्लाह सुन रहा है तो फिर नबीउल्लाह की बात ही अलग, नबीउल्लाह की बात। दूसरी चीज वो कहते जो फौत हो जाए, विसाल कर जाए, फायदा नहीं पहुंचा सकता, वो तो खुद मोहताज है, वो तो खुद मोहताज है सवाब का, हम उसके लिए दुआ कर रहे हैं, हम दुआ कर रहे हैं या अल्लाह इसको बख्श दे, इसको माफ कर दे, इसके गुनाहों की मगफिरत कर दे, पढ़ पढ़ के बख्श रहे हैं। तो ये कैसी बात है, तुम तो उसको सवाब पहुंचा रहे हो, तुम तो उसके गुनाहों की मगफिरत का उसी से मांग रहे, अरे वो तो मोहताज है, वो कैसे देगा। अच्छा ये एतराज क्यों हुआ, उन्होंने कहा ना तुमने खुद दफन किया और तुम मांग रहे हो, वो तो इतना मोहताज है कि अगर तुम दफन नहीं करते तो पड़ा रह जाता, तुमने खुद कब्र में उतारा, मट्टी डाल दी और फिर दुआ मांग रहे हो, फर्क क्या है। हमने जिस्म को दफन किया है, रूह को नहीं किया, जिस्म को किया है रूह को नहीं किया, रूह जिंदा है और रूह को मौत नहीं है। इसीलिए कुरान ने कुल्लो नफ्सिन जायकतुल मौत कहा, कुल्लो रूहिन जायकतुल मौत नहीं कहा, हर रूह को मौत का मजा चखना ये नहीं कहा, हर नफ्स को हर जान को मौत का मजा चखना, तो मौत का मजा चखना तो जान को है, रूह को नहीं है। जिस्म को दफन कर दिया लेकिन रूह जिंदा है, वो रूहानी तौर पर मदद कर रहे हैं, और जब रूह जिंदा है तो मदद भी कर रहे, मदद भी करते। आखिरी पॉइंट, जो फौत हो जाए वो फायदा नहीं पहुंचा सकता, जो विसाल कर जाए फायदा नहीं पहुंचा सकता, जो कब्र में पहुंच जाए फायदा नहीं पहुंचा सकता, ये तराज है ना, जो कब्र में पहुंच जाए आपको फायदा नहीं पहुंचा सकता, जो मर जाए उससे कोई फायदा नहीं, जिसको दफन कर दिया फायदा नहीं पहुंचा सकता। अब इस पॉइंट को याद रखना, बताओ मेराज की रात सरकारे दो आलम अलैहिस्सलाम गए, तफसील का वक्त नहीं, कसीब अहमर के पास से गुजरे, हुजूर ने फरमाया मैंने देखा मूसा खड़े होकर नमाज पढ़ रहे, वह हुआ कामी युसल्ली फी कब्रे ही, मूसा कब्र में खड़े होकर नमाज पढ़ रहे, फिर मूसा मस्जिद अक्सा में भी मौजूद है, फिर मूसा आसमानों पर भी मौजूद है, हर जगह मौजूद। आखिरी बात, जब सब जगह से होकर और 50 नमाजों का तोहफा लेकर आए तो कौन खड़ा था, मूसा अलैहिस्सलाम। क्या कहा, क्या तोहफा मिला, 50, कहा नहीं पढ़ेंगे वापस जाइए, फिर गए मौला ये नहीं पढ़ेंगे, कहा चलो 45, फिर आए कितने हुई 45, ये भी नहीं पढ़ेंगे, फिर जाइए, जाते रहे आते रहे जाते रहे आते रहे, 50 की 5 कितने रह गए, 5। मूसा अलैहिस्सलाम ने कहा ये भी नहीं पढ़ेंगे, सही कहा था ना, ये भी नहीं पढ़ेंगे, फजर तो पढ़ेंगे नहीं, जब रात को देर से सोएंगे तो फजर क्या पढ़ेंगे, सही बात है, तो नहीं पढ़ेंगे। अब क्या हुआ, नबी करीम अलैहिस्सलाम ने फरमाया नहीं, अब मेरी गैरत गवारा नहीं करती कि मेरी उम्मत 5 भी नहीं पढ़ेगी, अब मैं नहीं जाता बस। अब ये बताओ अगर मूसा अलैहिस्सलाम खड़े ना होते तो क्या होता, 50 होती ना पूरी, तो 50 पढ़ते, 5 ही नहीं पढ़ते तो 50 क्या खाक पढ़ते, 5 ही नहीं पढ़ते 50 कहां से पढ़ते। उनके कहने से, हजरत मूसा अलैहिस्सलाम की सिफारिश से और सरकार के आने जाने से कितनी रह गई, 5। तो मूसा अलैहिस्सलाम के कहने से हमें उम्मत मोहम्मदिया को फायदा हुआ या नहीं, फायदा हुआ ना। और मूसा अलैहिस्सलाम कौन है, कब्र वाले हैं या नहीं, मूसा अलैहिस्सलाम कब्र वाले हैं ना, फौत शुदा हैं, विसाल हो चुका है, और ये कहते हैं जो फौत कर जाए उससे फायदा नहीं, जिसका विसाल हो जाए उससे फायदा नहीं पहुंच सकता, जो कब्र में पहुंच जाए उससे फायदा नहीं पहुंच सकता। मूसा कलीमुल्लाह ने कब्र में पहुंचकर इस उम्मत को फायदा पहुंचाकर यह साबित कर दिया कि नबी कब्र में हो तब भी फायदा है और बाहर हो तब भी फायदा, फायदा पहुंचा नहीं पहुंचा, फायदा पहुंचा ना, तो पता ये चला कि कब्र वाला फायदा पहुंचा सकता है, कब्र वाला फायदा पहुंचा सकता है। और ये लोग क्या कहते हैं, नहीं पहुंचा सकता, तो जो कहता है नहीं पहुंचा सकता वो 50 पढ़े, वो पांच क्यों पढ़ा? हम तो अल्हम्दुलिल्लाह मानते हैं कि अगर कब्र में पहुंच जाएं तब भी मदद कर सकते हैं, कब्र में पहुंच जाए तब भी फायदा पहुंचा सकते हैं, और मूसा अलैहिस्सलाम ने फायदा पहुंचाया, पूरी उम्मत को पहुंचाया, उनको भी पहुंचाया जो नहीं मानते कि पहुंचा सकते, उन्हीं की वजह से वो भी पांच पढ़ रहे। बाहर सूरत ये तमाम एतराजात हैं, बस के इसके अलावा भी हैं जो कुछ हमारे जहन में थे हमने इस वक्त आपके सामने बयान कर दिए। तो गुफ्तगू यहां से चली कि ये खानकाही निज़ाम, इसकी इब्तिदा नबी पाक अलैहिस्सलाम की ज़ात बाबरकात से हुई, अहद रिसालत से, और जो कुछ खानकाहों में हो रहा है कुरान और सुन्नत के खिलाफ नहीं है, कुरान और सुन्नत के मुताबिक, तज़किया नफ्स और तस्फिया क़ल्ब, जैसे जैसे हर शोबे में और हर शोबे से ताल्लुक रखने वाले लोगों ने रिसर्च किया अपने अपने शोबों में, उलमा ने देखा कुरान को, क्योंकि कुरान हर चीज का सर चश्मा है, उलूम और मारिफ का एक समंदर है, जो समंदर में जितनी तह में जाएगा उतने जवाहिर निकाल कर ले आए। फुकाहा ने देखा तो उससे मसाइल का इस्तखराज किया, उलमा ने देखा तो मसाइल का इस्तखराज किया, मुफस्सरीन ने देखा तो उन्होंने तफसीर कर दी, मुतरजमीन ने देखा तो उन्होंने तर्जुमा कर दिया, मुहद्दिसीन ने देखा तो उन्होंने उस तरह मसाइल का इखराज किया, सूफिया ने देखा तो उसकी आयात पर रिसर्च की, ये आयत कल्ब साफ करने के लिए है, ये आयत तस्खीर के लिए है, ये आयत इज्जत के लिए है, ये आयत मकामात के लिए है, ये आयत दरजात के लिए है, और ये आयत हमेशा जिंदा रखने के लिए। सारी की ना, कोई सूरह मुजम्मिल का आमिल है तो कोई सूरह फातिहा का आमिल है, कोई सूरह इखलास का आमिल है, और सहाबा में भी ऐसे थे कि जिन्होंने किसी ना किसी सूरत को अपना मामूल बनाया था, ये सूफिया उन्हीं के नक्शे कदम पर हैं। हजरते अबू जर गफारी रदी अल्लाह ताला ने कसरत से सूरह इखलास पढ़ते थे, कसरत से। एक दिन हुजूर की बारगाह में हजरत जिब्रील अलैहि सलाम तशरीफ लाए, आके बैठ गए, सामने से हजरत अबू जर गफारी रदी अल्लाह ताला ने आ रहे हैं, दूर है भी करीब आ रहे हैं। हजरत जिब्रील अलैहि सलाम ने अर्ज किया, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, अबू जर आ रहे हैं। हुजूर से क्या कहा? या रसूल अल्लाह, अबू जर आ रहे हैं। सरकार ने फरमाया, जिब्रील तुम अबू जर को कैसे जानते हो? या रसूल अल्लाह, मैं जानता हूं, इनको तो आसमान के सारे फरिश्ते जानते हैं, इसलिए जानते हैं कि ये कसरत के साथ सूरह इखलास पढ़ते हैं। पता चला सहाबा भी किसी ना किसी सूरत को अपने मामूल में रखते थे, इसी चीज को सूफिया ने अखज किया। और आप देखते हैं कोई सूरह मुजम्मिल का आमिल है, कोई सूरह इखलास का, कोई सूरह फातिहा का, कोई सूरह रहमान का, कोई किसी आयत का, कोई आयत कुतुब का, ये जितनी भी चीजें हैं, जितनी भी आयत बयनात हैं, किसी ना किसी आयत को किसी ना किसी मकसद के लिए ले लिया कर रहे हैं। तो इसमें कौन सा शिर्क और कौन सी बिदअत? पता चला कि सूफिया सहाबा के नक्शे कदम पर चल रहे, सहाबा की सुन्नत पर अमल कर रहे। तब आपने समझ लिया कि खानकाही निज़ाम कुरान और सुन्नत से मुतसादिम नहीं है, कुरान और सुन्नत के मुताबिक है, कुरान और सुन्नत के मुताबिक है। अगर कहीं भी किसी खानकाह में किसी जगह कोई ऐसा अमल हो रहा है जो खिलाफ है, तो उस एक की वजह से सबको उसमें मुलव्विस नहीं किया जा सकता। बात समझ गए? जुज का हुक्म कुल पर नहीं लगाया जा सकता, लेकिन हकीकत हाल यह है कि जो सही खानकाही निजाम है उसमें कोई गलती नहीं है, सब कुरान और सुन्नत के मुताबिक, सहाबा की सुन्नत, आसार सहाबा से साबित, बुजुर्गान दीन, औलिया कामिलीन, आइम्मा मुज्तहिदीन, इन सब से साबित है, इसीलिए हम अमल कर रहे हैं और अमल करने वाले कामयाब भी हो रहे हैं। तो आज हमने इसीलिए इस चीज को अपना उनवान सुखन बनाया, जो कुछ बयान किया इसको याद रखिए, अगर इतराज हो तो उस पर जवाब दीजिए, इसके अलावा जो चीज़ें हैं वो इंशाल्लाह आइंदा नशिस्त में या उसके अलावा कभी किसी उनवान से हम बकिया जो इतराजात हैं उनको बयान करेंगे। अल्लाह तबारक व ताला हम सबको नेक अमाल की तौफीक अता फरमाए। آئیے دعا کریں الہ العالمین جو کچھ بیان کیا اس کو اپنی بارگاہ میں منظور و مقبول فرمائیں. یا اللہ اس بیان میں کسی قسم کی غلطی ہو تو نبی کریم صلی اللہ علیہ وسلم کے صدقہ و طفیل اسے معاف فرمائیں. یا اللہ ہم سب کے صغیرہ و کبیرہ گناہوں کو معاف فرمائیں. یا اللہ ہماری نمازوں کو قبول فرمائیں. یا اللہ ہمارے سجدوں کو قبول فرمائیں. یا اللہ ہم سب کو شیطان کے مکر و فریب سے بچا. یا اللہ ہم سب کو شیطان کے مکر و فریب سے بچا. یا اللہ شیطان کو دور کر دے, اپنی رحمت سے قریب کر دے, اپنے اور اپنے حبیب صلی اللہ علیہ وسلم کی سچی محبت ہمارے دلوں میں پیدا ہو. اے اللہ اسی محبت میں زندہ رہیں اور اسی محبت میں موت عطا ہو. اے الہ العالمین یہ تمام حضرات اور خواتین جو دور دراز مقامات سے تیرا ذکر کرنے کے لیے, ذکر سننے کے لیے یہاں پر حاضر ہوئے, مولا ان سب کی حاضری کو قبول فرما, ان سب پر اپنی رحمتیں برکتیں نازل فرما, ان سب کی نیک تمناؤں کو پورا فرما, ان سب کو نیک مقاصد میں کامیابی عطا فرما, ان سب کے علم میں عمل میں عمر میں برکت عطا فرما, ان سب کے روزگار میں ترقی عطا فرما, ان سب کی ظاہری باطنی روحانی جسمانی بیماریوں کو پریشانیوں کو ہمیشہ ہمیشہ کے لیے دور فرما. ان اللہ ملائکتہ یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما. اللہم صل علی سیدنا مولانا محمد وعلی آل سیدنا مولانا محمد صلاۃ دائمۃ بدوام الملک الحی القیوم. سبحان ربک رب العزۃ عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین.